परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनेसबाट कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई ख्रिस्ट येशूमा पवित्र गरिएका र पवित्रजन हुनको लागि बोलाइएकाहरूलाई साथै हरेक ठाउँमा हाम्रा प्रभु येशू ख्रिस्ट जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ उहाँको नाम पुकार्ने सबैलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ख्रिस्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनु भएको छ ख्रिस्टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्टि भएको छ ताकि तिमीहरूले उत्सुकता साथ हाम्रा प्रभु येशू ख्रिस्ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् तिमीहरू हाम्रा प्रभु येशू ख्रिस्टको दिनमा निर्दोष हुन सक भन्ने हेतुले उहाँले तिमीहरूलाई अन्त्यसम्म नै सुदृढ राख्नुहुनेछ परमेश्वर विश्वासज्ञ हुनुहुन्छ जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रिस्ट हाम्रा प्रभुको संगतिमा बोलाउनु भयो अब भाइहरू हो हाम्रा प्रभु येशू ख्रिस्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरू सबै सहमत हो र तिमीहरूको माझमा फाटो नहोस् म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट हो तर तिमीहरूको माझमा गुटबन्दी छ भन्ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले म पावलको हुँ कसैले म अपोलसको हुँ कसैले म केफासको हुँ र कसैले म ख्रिस्टको हुँ भन्छौ के ख्रिस्ट बाँडिनु भएको छ र के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ र म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायस बाहेक अरू कसैलाई पनि बप्तिस्मा दिइनँ यसैले तिमीहरूले मेरो नाउँमा बप्तिस्मा लियौ भनी कसैले भन्न सक्दैन मैले स्टिफनसको परिवारलाई पनि बप्तिस्मा दिएँ त्योभन्दा बढी अरू व्यक्तिलाई मैले बप्तिस्मा दिएको मलाई सम्झना छैन किनकि बप्तिस्मा दिनलाई होइन तर सुसमाचार प्रचार गर्नलाई यसले मलाई पठाउनु भयो ख्रिस्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनु भयो किनकि क्रुसको सन्देश नाश भएकाहरूका निम्ति मूर्खता हो तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि परमेश्वरको शक्ति हो किनकि यस्तो लेखिएको छ म बुद्धिमानहरूको बुद्धि नष्ट गर्नेछु म चतुरहरूको चतुर्याईलाई बेकममा तुल्याउनेछु बुद्धिमान कहाँ छ शास्त्री कहाँ छ यो संसारको तर्क गर्ने कहाँ छ के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र संसारले आफ्नो ज्ञानले परमेश्वरलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो किनकि यहुदीहरू चिन्न माग्छन् र ग्रिकहरू ज्ञानको खोजी गर्छन् तर हामी चाहिँ क्रुसमा टाँगिनुभएका ख्रिस्टको प्रचार गर्छौँ जुन यहुदीहरूका निम्ति बाधा हो र ग्रिकहरूका निम्ति मूर्खता हो तर यहुदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनु भएको छ तिनीहरूका लागि ख्रिस्ट नै परमेश्वरको शक्ति र परमेश्वरको ज्ञान हुनुहुन्छ किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमान छ र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ भाइहरू हो आफ्ना बोलावटलाई हेर मानवीय स्तरको माप अनुसार तिमीहरूमध्ये धेरैजना बुद्धिमान थिएनौ धेरैजना शक्तिशाली थिएनौ धेरैजनाको जन्म उच्च घरानामा भएको थिएन तर परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो परमेश्वरले संसारका मूल्यवान मानिएका कुराहरूलाई नगण्य ठहराउन संसारका निज र तुच्छ मानिएका कुराहरू अर्थात् नगण्य कुराहरूलाई छान्नुभयो उहाँको अघि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो परमेश्वरले जे गर्नुभयो त्यसैको कारण तिमीहरू अहिले ख्रिस्ट येशूमा छौ उहाँ हाम्रा निम्ति परमेश्वरबाटको बुद्धि हाम्रो धार्मिकता पवित्रता र छुटकारा भन्नुभयो यसैले धर्मशास्त्र भन्दछ गर्व गर्नेले परम प्रभुमा नै गर्व गरोस् भाइहरू हो तिमीहरूले यो जान भनी म चाहन्छु कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर गए सबैले बादल र समुद्रमा मूसामा बप्तिस्मा पाएका थिए सबैले एउटै खालको आत्मिक भोजन खाए र एउटै खालको आत्मिक पानी पिए किनकि तिनीहरूले आफ्ना साथमा हिँड्ने आत्मिक चट्टानबाट पिए अनि त्यो चट्टान ख्रिस्ट हुनुहुन्थ्यो तर तिनीहरूमध्ये धेरैजनासित परमेश्वर प्रसन्न हुनुभएन र तिनीहरूका लासहरू उजाड स्थानभरि छरिएका थिए तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको लालसा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए तिनीहरूमध्ये धेरै चाहिँ तिमीहरू मूर्ति पूजक नहो यस्तो लेखिएको छ मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे तिनीहरू धेरैले गरे झैँ हामीले यौन अनैतिक कार्य नगरौँ जसले गर्दा एकै दिनमा तिनीहरूमध्ये 23,000 मरे हामीले ख्रिस्टको परीक्षा गर्नु हुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे र सर्पहरूद्वारा नष्ट भए। तिनीहरूमध्ये धेरै जसोले गरे झैँ हामीले गनगन नगरौं, जसले गर्दा तिनीहरू मृत्युको दूतद्वारा नष्ट भएका छन्। हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए र यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्, हाम्रो निम्ति जसमाथि युगको अन्त्य आएको छ। यसै कारण कसैले म खडा छु भनी सोध्छ भने होसियार रहोस् ताकि ऊ नलडोस्। मानव जातिमा आइपर्ने परीक्षा भन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई तिमीहरूको शक्तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न। तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्कने उपाय पनि प्रदान गर्नुहुन्छ। त्यसकारण मेरा प्रियहरू हो, मूर्ति पूजाबाट अलग बस। म समझदार मानिसहरूसित बोले जस्तै तिमीहरूसित बोल्दछु। तिमीहरू आफैले मैले भनेको कुरा जाँच गर। हामीले धन्यवाद दिने आशिषको कचोब्रा ख्रिस्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रिस्टको शरीरमा भएको सहभागिता होइन र? रोटी एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौं। हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौं। इसरायलका मानिसहरूलाई हेर, के वेदीमा चढाइएको बलि खानेहरू वेदीका सहभागी होइनन् र? त्यसो भए म के भन्दैछु, मूर्तिहरूलाई चढाइएको बलि केही कुरा हो, अथवा के त्यो मूर्ति कुनै कुरा हो? तर म मूर्ति पूजकहरूको बलिदानको बारेमा भन्दछु कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन। तिमीहरू भूतहरूसँग सहभागी हो भन्ने म चाहन्न। तिमीहरूले प्रभुको कचरोबाट र भूतहरूको कचरोबाट पिउन सक्दैनौ। तिमीहरूले प्रभुको टेबलमा र भूतहरूको टेबलमा संगति गर्न सक्दैनौ। अथवा के हामीले प्रभुलाई ढाई बनाउने? के हामी उहाँभन्दा बलिया छौँ? सबै कुरा न्यायसङ्गत छन्, तर सबै कुरा फाइदाजनक छैनन्। सबै कुरा न्यायसङ्गत छन्, तर सबै कुराले मानिसको आत्मिक अभिवृद्धि गर्दैनन्। कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस्, बरु हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस्। तिमीहरूले बजारमा जे बेचिन्छ त्यसलाई विवेकका खातिर कुनै प्रश्न नगरी खान सक्छौ, किनकि पृथ्वी परमप्रभुको हो र त्यसमा भएका सबै कुरा उहाँकै हुन्। विश्वास नगर्ने कुनै व्यक्तिले तिमीहरूलाई खानको लागि निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानालाई राखिएको कुरा विवेकको खातिर केही प्रश्न नसोधी खाओ। तर कसैले तिमीहरूलाई यो त मूर्ति पूजामा चढाइएको खानेकुरा हो भन्यो भने तिमीहरूलाई जानकारी दिएको व्यक्तिको खातिर र विवेकको खातिर नखाओ। मैले तिमीहरूको आफ्नो विवेकको बारेमा भनेको होइन, तर अर्को व्यक्तिको विवेकको बारेमा भनेको हुँ, किनकि अर्काको विवेकबाट मेरो स्वतन्त्रताको न्याय हुन किन दिने? म कृतज्ञता साथ भोजमा सहभागी हुन्छु भने मैले धन्यवाद दिएर खाएको कुरामा म किन निन्दित हुने? त्यसकारण तिमीहरूले चाहे खाओ या पियो अथवा जेसुकै गर, सबै परमेश्वरको महिमाको निम्ति गर। तिमीहरूले यहुदीहरूलाई वा ग्रिकहरूलाई वा परमेश्वरको मण्डलीलाई बाधा पुर्याउने काम नगर। जसरी म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु, किनकि म आफ्नो भलाइ खोज्दिन तर धेरैको भलाइ खोज्छु कि तिनीहरूले उद्धार पाउन सकुन्। मेरो अनुकरण गर्नेहरू हो जसरी म ख्रिस्टको अनुकरण गर्दछु। म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राखेका छौ। तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु कि ख्रिस्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ। मानिस स्त्रीको शिर हो र परमेश्वर चाहिँ ख्रिस्टको शिर हुनुहुन्छ। कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले आफ्नो शिरको अपमान गर्छ, तर कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे, किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खोरेको जस्तै हो। यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने उसले आफ्नो केश छोटो गरी काटोस्, तर कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस्। पुरुषले आफ्नो शिर ढाक्नु हुँदैन किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, तर स्त्री चाहिँ पुरुषको गौरव हो, किनकि पुरुष स्त्रीबाट बनिएको होइन तर स्त्री पुरुषबाट बनिएकी हो। न त पुरुष स्त्रीको निम्ति सृष्टि गरिएका हो तर स्त्री पुरुषको निम्ति हो। यसै कारणले गर्दा स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिर अधिकारको चिन्हको रूपमा ढाकेकी हुनुपर्छ। तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न, न त स्त्रीबाट पुरुष नै स्वतन्त्र हुन्छ, किनकि जसरी स्त्री पुरुषबाट आउँछ त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ। तर सबै कुरा परमेश्वरबाट आउँछन्। तिमीहरू आफै विचार गर, के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्न सुहाउँछ? कुनै पुरुषले लामो केस पाल्नु उसको निम्ति शर्मको कुरा हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? कुनै स्त्रीको लामो केस हुनु उसको निम्ति शोभाको कुरा हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न त परमेश्वरको मण्डलीसँग छ। यी आदेशहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिन, किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ। पहिला कुरा त तिमीहरू मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्छु र म केही हदसम्म विश्वास पनि गर्छु। तिमीहरूमध्ये साँच्चै विश्वसनीय व्यक्तिहरू चिनिनको लागि पनि तिमीहरूको माझमा गुटबन्दी हुनु आवश्यक छ। तिमीहरू एकसाथ भेला भएर खाएको कुरा प्रभुभोज होइन। जब तिमीहरू खान बस्छौ सबैजना आउनुभन्दा अगावै हरेकले आआफ्नो भोजन खान थाल्छ। यसरी कोही भोकै हुन्छन् र कोही मातेको हुन्छन्। के खान र पिउनुको लागि तिमीहरूको आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गरेर परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनौँ? के म तिमीहरूको प्रशंसा गरौँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ। मैले जे प्रभुबाट पाएँ त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ कि प्रभु येशु पक्राउ पर्नुभएको त्यो रात उहाँले रोटी लिनुभयो, धन्यवाद दिनुभएपछि रोटी भाँच्नुभयो र भन्नुभयो, तिमीहरूको निम्ति यो मेरो शरीर हो, मेरो सम्झनाको निम्ति यो गर्ने गर। त्यसरी नै खाइसक्नु भएपछि कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जब जब तिमीहरू यो पिउँछौ मेरो सम्झनाको निम्ति यो गर्ने गर। जब जब तिमीहरूले यो रोटी खान्छौ र यो कचौराबाट पिउँछौ उहाँ नआउन्जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ। यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ र कचौराबाट पिउँछ ऊ प्रभुको शरीर र रगतको दोषी हुनेछ। हरेक व्यक्तिले पहिले आफैलाई जाँचोस् अनि मात्र रोटी खाओस् र कचौराबाट पिओस्। किनकि जसले शरीरको वास्ता नराखिकन रोटी खान्छ र कचौराबाट पिउँछ उसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ। यसै कारण तिमीहरूमध्ये धेरैजना रोगी र बिरामी छौ र कोही त मरिसकेका छन्। तर हामीले साँच्चै आफैलाई जाँच गर्यौँ भने हामी न्यायमा पर्ने छैनौँ। तर जब हामी प्रभुबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ र संसारसँगै दोषी ठहरिने छैनौँ। त्यसकारण मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ एकले अर्कालाई पर्ख। यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस् ताकि तिमीहरू भेला हुँदा त्यो न्यायको लागि नहोस्। तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशन दिनेछु। भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्न। तिमीहरूलाई थाहै छ कुनै बेला तिमीहरू मूर्ति पूजक थियौ, तिमीहरू बोल्न नसक्ने मूर्तिहरूतिर कुनै न कुनै प्रकारले भहकिएका थियौ। त्यसकारण तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि येशु श्रापित होस् भन्दैन। पवित्र आत्माद्वारा बाहेक कसैले पनि येशु नै प्रभु हुनुहुन्छ भन्न सक्दैन। वरदानहरू फरक फरक भए तापनि आत्मा त एउटै हुनुहुन्छ। सेवाका कार्यहरू फरक फरक छन् तर प्रभु एउटै हुनुहुन्छ। कामहरू विभिन्न किसिमका छन् तर परमेश्वर उही हुनुहुन्छ जसले हरेकको जीवनमा ती कामहरू गर्न सम्भव तुल्याउनुहुन्छ। अब सबैको भलाइको निम्ति हरेकलाई पवित्र आत्माको प्रकटीकरण दिइएको छ, किनभने एउटालाई पवित्र आत्माद्वारा बुद्धिको कुरा बोल्ने, अर्कोलाई उही पवित्र आत्माद्वारा ज्ञानको कुरा बोल्ने, अर्कोलाई उही पवित्र आत्माद्वारा विश्वास गर्ने, अर्कोलाई उही पवित्र आत्माद्वारा निको पार्ने वरदानहरू दिइएका छन्। अर्कोलाई आश्चर्य कर्महरू गर्ने, अर्कोलाई अगमबाणी बोल्ने, अर्कोलाई आत्माहरू छुट्याउने, अर्कोलाई विभिन्न प्रकारका भाषाहरूमा बोल्ने र अझ अर्कोलाई भाषाहरूको अर्थ खोल्ने वरदानहरू दिइएका छन्। तर यी सबैमा उही एउटै पवित्र आत्माले काम गर्नुहुन्छ र उहाँको इच्छा बमोजिम उहाँले हरेकलाई व्यक्तिगत रूपमा वरदानहरू दिनुहुन्छ। जसरी शरीर एउटै हुन्छ र त्यसका अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्गहरू उही एउटै शरीरका हुन्छन्, ख्रिस्टमा पनि त्यस्तै हुन्छ। किनभने एउटै पवित्र आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्तिस्मा भएको थियो। यहुदी वा ग्रिक, कमारा वा स्वतन्त्र, सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो, किनकि शरीर एउटै अङ्गले मात्र होइन तर धेरै अङ्गहरूले बनेको हुन्छ। यदि खुट्टाले म हात होइन त्यसैले म शरीरको अङ्ग होइन भन्छ भने पनि त्यो शरीरको अङ्ग नहुने होइन। त्यसरी नै कानले म आँखा होइन त्यसैले म शरीरको अङ्ग होइन भन्छ भने पनि त्यो शरीरको अङ्ग नहुने होइन। यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि सम्पूर्ण शरीर आँखा भइदिएको भए सुँग्ने कहाँबाट? तर वास्तवमा परमेश्वरले शरीरका अङ्गहरूलाई एक एक गरी शरीरमा आफूले चाहेको स्थानमा मिलाएर राख्नुभएको छ। यदि सबै अङ्गहरू एउटै भइदिएको भए शरीर कहाँ हुन्थ्यो र? यसकारण अङ्गहरू धेरै भए तापनि शरीर एउटै हुन्छ। आँखाले हातलाई मलाई तिम्रो खाँचो छैन भन्न सक्दैन, न त टाउकाले खुट्टालाई मलाई तिम्रो खाँचो छैन भन्न सक्छ। बरु कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन्। अनि हामीले कम आदरका ठान्ने शरीरका अङ्गहरूलाई हामी झन बढी नै आदर गर्दछौँ र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रता साथ राख्छौँ। देखाउन मिल्ने अङ्गहरूलाई त्यति जतन गरिरहनु आवश्यक छैन, तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई यसरी सँगै जोड्नु भएको छ कि कम आदर पाएकाहरूलाई झन बढ्ता आदर दिनुभएको छ। शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्नेह साथ एक अर्कोलाई वास्ता गरोस् भनेर उहाँले यसो गर्नुभएको हो। कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख बोक्छन्, अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन्। अब तिमीहरू ख्रिस्टका शरीर हौ अनि व्यक्तिगत रूपले यसका अङ्गहरू हौ, अनि परमेश्वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि आश्चर्यकर्म गर्नेहरू, निको पार्ने वरदान पाएकाहरू, मद्दत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्न भाषा बोल्नेहरूलाई नियुक्त गर्नुभएको छ। के तिनीहरू सबै प्रेरितहरू हुन्? के तिनीहरू सबै अगमवक्ताहरू हुन्? के तिनीहरू सबै शिक्षकहरू हुन्? के तिनीहरू सबै आश्चर्यकर्म गर्नेहरू हुन्? के तिनीहरू सबैसँग निको पार्ने वरदान छ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्? जोसिलो भई अझ बृहत वरदानहरूको खोजी गर, अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु। यदि म मानिसहरू र स्वर्गदूतहरूको भाषाहरूमा बोल्छु तर मसँग प्रेम छैन भने म हल्ला मचाउने घण्टा र झ्याइ झ्याइ गर्ने झ्याली मात्र हुन्छु। यदि मसँग अगमबाणी बोल्ने वरदान छ र म रहस्यहरू बुझ्न सक्छु र मसँग पहाडहरू हटाउन सक्ने सम्मको विश्वास छ तर मसँग प्रेम छैन भने म केही पनि होइन। यदि मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन। प्रेम सहनशील र दयालु हुन्छ। प्रेमले डाह र घमण्ड गर्दैन। यो अहङ्कारी हुँदैन वा रुखो हुँदैन। प्रेमले आफ्नै स्वार्थ खोज्दैन। यो सजिलै रिसाउँदैन, न त यसले खराबीको हिसाब राख्छ। प्रेम अन्यायमा खुसी हुँदैन तर सत्यतामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास गर्छ, सबै कुरामा आशा राख्छ अनि सबै कुरामा स्थिर रहन्छ। प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू छन् भने ती बितेर जानेछन्, भाषाहरू छन् भने ती बन्द हुनेछन् अनि ज्ञान छ भने त्यो बितेर जानेछ। किनकि हामी आंशिक रूपमा जान्दछौँ र आंशिक रूपमा अगमवाणी बोल्दछौँ, तर जब सिद्धता आउँछ अपूर्ण कुरा बितेर जानेछ। जब म बालक थिएँ, बालकले जस्तै बोल्थेँ, बालकले जस्तै सोच्थेँ, बालकले जस्तै तर्क गर्थेँ। जब म परिपक्व भएँ, बालकका चालहरू छोडिदिएँ। किनकि अहिले हामी ऐनामा धमिलो देख्छौँ तर त्यसबेला आम्ने सामने देख्नेछौँ। अहिले म आंशिक रूपमा जान्दछु तर त्यसबेला म पूर्ण रूपमा जान्नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु। तर अब यी तीनवटा कुराहरू रहन्छन्, विश्वास, आशा र प्रेम। तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। प्रेमको मार्ग पछ्याओ र आत्मिक वरदानहरूका लागि उत्कट इच्छा राख, विशेष गरी अगमवाणी बोल्ने वरदानको लागि। किनभने अन्य भाषा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसको कुरा कसैले पनि बुझ्न सक्दैन किनकि उसले पवित्र आत्मामा रहस्यका कुराहरू बोल्दछ। तर अगमवाणी बोल्नेले मानिसहरूसँग बोलेर तिनीहरूको आत्मिक अभिवृद्धि गर्ने, तिनीहरूलाई उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ। अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक अभिवृद्धि गर्दछ तर अगमवाणी बोल्नेले मण्डलीको आत्मिक अभिवृद्धि गर्दछ। तिमीहरू सबैजना अन्य भाषा बोल भन्ने म चाहना गर्दछु, तर त्योभन्दा पनि अझ बढी अगमवाणी बोल भन्ने म चाहना गर्दछु। अन्य भाषाको अर्थ खोल्ने कोही नभएसम्म अन्य भाषा बोल्ने भन्दा अगमवाणी बोल्ने महान हुन्छ, किनकि अगमवाणीले मण्डलीको आत्मिक अभिवृद्धि गर्छ। तर भाइहरू हो, यदि म तिमीहरू कहाँ अन्य भाषामा बोल्न आएँ तर तिमीहरूको निम्ति केही प्रकाश वा ज्ञान वा अगमवाणी वा शिक्षा ल्याइन भने मैले तिमीहरूलाई के फाइदा पुर्याउँछु र? यदि बाँसुरी वा वीणा जस्ता निर्जीव साधनहरूले स्पष्ट आवाज निकाल्दैनन् भने कसैले कसरी कुन चाहिँ साधन बजाइएको हो भनेर जान्न सक्छ? यदि तुरै नचिनिने आवाजमा बज्यो भने कसैले लडाइँको लागि तयार हुने समय हो भनेर कसरी जान्ने? तिमीहरूका लागि पनि त्यस्तै हो। यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्ने छैन। संसारमा धेरै भाषाहरू छन् भन्ने कुरामा कुनै शङ्का छैन र कुनै पनि भाषा अर्थबिनाका हुँदैन। तर यदि कसैले बोलेको भाषाको अर्थ मैले बुझिनँ भने म त्यस बोल्ने व्यक्तिको लागि विदेशी हुन्छु र त्यो व्यक्ति मेरो लागि विदेशी हुन्छ। तिमीहरूका निम्ति पनि यस्तै हो। तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भए झैँ मण्डलीको आत्मिक अभिवृद्धि गर्ने कार्यमा उत्कृष्ट हुने कोसिस गर। यसरी नै अन्य भाषामा बोल्ने व्यक्तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस्। किनकि यदि मैले अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमाग चाहिँ निष्फल हुन्छ। मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु। म मेरो आत्माले स्तुति गाउनेछु तर म मेरो दिमागले पनि स्तुति गाउनेछु। नत्र त तिमीले आत्मामा परमेश्वरलाई धन्यवाद दिँदा तिमीले भनेका कुरा नबुझ्ने बाहिरका मानिसले तिम्रो धन्यवादको प्रार्थनामा कसरी आमिन भन्ने? किनकि तिमीले त निश्चय नै प्रशस्त मात्रामा धन्यवाद दिन्छौ तर त्यसले अर्को व्यक्तिको आत्मिक अभिवृद्धि गर्दैन। म परमेश्वरलाई धन्यवाद दिन्छु कि म तिमीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु। तरै पनि म मण्डलीमा अन्य भाषामा 10,000 शब्द बोल्नुको साटो अरूहरूलाई शिक्षा दिनको लागि आफ्नै समाजमा 5 शब्द बोल्न चाहन्छु। भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन, खराबीको निम्ति बालक बन तर आफ्नो सोचाइमा परिपक्व बन। व्यवस्थामा यस्तो लेखिएको छ, अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु तर पनि तिनीहरूले मलाई सुन्ने छैनन्, परमप्रभु भन्नुहुन्छ। त्यसकारण अन्य भाषा विश्वास नगर्नेहरूको लागि चिन्ह हो, विश्वासीहरूको लागि होइन। तर अगमवाणी चाहिँ विश्वासीहरूका लागि चिन्ह हो, विश्वास नगर्नेहरूका लागि होइन। त्यसकारण यदि सम्पूर्ण मण्डली भेला हुँदा सबैजनाले अन्य भाषा बोल्दा बाहिरकाहरू वा विश्वास नगर्नेहरू त्यहाँ आयो भने के तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र? तर यदि तिनीहरू सबैजनाले अगमवाणी बोलिरहँदा कोही विश्वास नगर्ने वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ र तिमीहरूले बोलेका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ र उसको हृदयका गोप्य कुराहरू प्रकट हुनेछन्। परिणामस्वरूप उसले परमेश्वरको सामु घोप्टो परि आराधना गर्नेछ र उसले परमेश्वर साँच्चै तिमीहरूका बीचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ। भाइहरू हो, अब के त, जब तिमीहरू एकसाथ भेला हुन्छौ तब हरेकसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ। यी सबै कुरा मण्डलीको आत्मिक अभिवृद्धिको लागि गर। यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा बढीमा 3 पाले पालो बोलुन् र कसैले बोलिएको कुराको अर्थ खोलोस्। तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने अन्य भाषामा बोल्ने चाहिँ मण्डलीमा चुप बसोस् र आफैसँग र परमेश्वरसँग बोलोस्। 2 वा 3 अगमवक्ताहरू बोलुन् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनुन्। तर यदि त्यो सेवामा बसिरहेको कसैलाई प्रकाश प्राप्त भयो भने बोलिरहेको व्यक्ति चुप लागोस्, किनकि तिमीहरू एक एक गरेर पालैसँग हरेक व्यक्तिले अगमवाणी बोल्न सक्छौ र यस प्रकार सबैले सिक्न सक्छन् र उत्साह पाउन सक्छन्। अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन् किनकि परमेश्वर अन्यलका होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ। पवित्र जनहरूका सबै मण्डलीमा भएको प्रथा अनुसार स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहन् किनकि तिनीहरूलाई बोल्नको लागि अनुमति दिइएको छैन तर तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ। यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधुन् किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरा हो। के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरू कहाँ मात्र आएको थियो? यदि कसैले आफैलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीहरूलाई लेखेका कुराहरू प्रभुको आज्ञा हो भनी उसले स्वीकार गर्नुपर्छ। तर यदि कसैले यसको उपेक्षा गर्छ भने उसको पनि उपेक्षा गरियोस्। यसैले भाइहरू हो, अगमवाणी बोल्न दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक तर सबै कुराहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर। अब भाइहरू हो, तिमीहरूको माझमा मैले प्रचार गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले ग्रहण गर्यौ र तिमीहरू त्यसैमा खडा छौ। मैले प्रचार गरेको वचनमा अटल रह्यो भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ, नत्र त तिमीहरूले व्यर्थमा विश्वास गर्यौ। किनकि मैले जे पाएँ ती तिनीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएँ। धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापका लागि मर्नुभयो, उहाँ गाडिनुभयो अनि धर्मशास्त्र अनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो। अनि उहाँ केफास र 12 चेला कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकसाथ 500 भाइहरू कहाँ देखा पर्नुभयो। तीमध्ये धेरैजना अहिलेसम्म जीवित छन् तर कति चाहिँ मरिसकेका छन्। त्यसपछि उहाँ याकुब र सबै प्रेरितहरू कहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा उहाँ असमयमा जन्मेको बालक कहाँ जस्तै गरी म कहाँ देखा पर्नुभयो, किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ। म प्रेरित कहलाइन योग्य छैन, किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ। तर म जे छु परमेश्वरको अनुग्रहले छु, र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन। बरु मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ, तरै पनि त्यो मैले होइन तर ममा भएको परमेश्वरको अनुग्रहले थियो। यसै कारण म वा तिनीहरू जसले भए पनि हामी त्यही प्रचार गर्छौँ सो तिमीहरूले विश्वास गर्यौ। अब यदि ख्रिस्ट मृतकहरूबाट जीवित पारिनु भएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रिस्ट पनि जीवित पारिनु भएन। यदि ख्रिस्ट जीवित पारिनु भएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ, अनि हामी पनि परमेश्वरबारे झुटा गवाहहरू ठहरिनेछौँ, किनकि हामीले परमेश्वरबारे गवाही दिएका छौँ कि उहाँले ख्रिस्टलाई मृतकहरूबाट जीवित पार्नुभयो। तर यदि मृतकहरू जीवित पारिँदैनन् भन्ने कुरा साँचो हो भने परमेश्वरले येशूलाई जीवित पार्नु भएन, किनकि यदि मृतकहरू जीवित पारिँदैनन् भने ख्रिस्ट पनि जीवित पारिनु भएन। यदि ख्रिस्ट जीवित पारिनु भएको होइन भने तिमीहरूको विश्वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ, तब ख्रिस्टमा मर्नेहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र हामीले ख्रिस्टमा आशा राखेका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ। तर वास्तवमा ख्रिस्ट मृतकहरूबाट जीवित पारिनु भएको छ र यसरी मरिसकेकाहरूमध्येमा उहाँ पहिलो फल हुनुभएको छ, किनकि मृत्यु एकजना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एकजना मानिसबाट नै आएको छ। किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ त्यसरी नै ख्रिस्टमा सबै जीवित पारिनेछन्। तर प्रत्येक कुरा आफ्नै क्रम अनुसार हुनेछ। ख्रिस्ट पहिलो फल हुनुहुन्छ, त्यसपछि ख्रिस्टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन्, त्यसपछि अन्त्य आउनेछ। त्यति बेला सबै शासन र सबै अख्तियार र शक्तिलाई नष्ट पारेर ख्रिस्टले राज्य परमेश्वर पिताको हातमा सुम्पिदिनुहुनेछ, किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना पाउमुनि नपारुन्जेलसम्म उहाँले शासन गर्नैपर्छ। नष्ट पारिने अन्तिम शत्रु चाहिँ मृत्यु हो, किनकि धर्मशास्त्रले भन्छ परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनु भएको छ। यसको अर्थ परमेश्वर पनि उहाँको पाउमुनि हुनुहुन्छ भन्ने होइन, तर परमेश्वरले सबै कुरा ख्रिस्टको अधीनमा राखिदिनु भएको हो भन्ने बुझिन्छ। सबै कुरा उहाँको अधीनमा आएपछि पुत्र आफै चाहिँ सबै कुरा उहाँको अधीनमा राखिदिनु हुने परमेश्वरको अधीनमा आउनुहुनेछ, र यसरी परमेश्वर नै सबै कुरामा सर्वोच्च हुनुहुनेछ। नत्र त मरेकाहरूको निम्ति बप्तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिमीहरूका निम्ति मानिसहरूले बप्तिस्मा लिन्छन्? किन हामी हरपल खतरामा छौँ? भाइहरू हो, म प्रतिदिन मर्दछु। यो कुरा ख्रिस्ट येशू हाम्रा प्रभुमा तिमीहरूमाथि मैले गर्व गरेको कुरा जत्तिकै साँचो छ। एफिससका जङ्गली जनावरहरूसँग मैले गरेको लडाईँले मानवीय दृष्टिकोणबाट मलाई के लाभ हुन्छ र? यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने हामी खाउँ र पिउँ, किनकि भोलि त हामी मरिहाल्छौँ। भ्रममा नपर, खराब सङ्गतले असल चरित्रलाई बिगार्छ। ठिकसँग आफ्नो होसमा आऊ, पाप गरी नरह, किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्वरको कुनै ज्ञानै छैन। तिमीहरूलाई लज्जित पार्न म यो भनेको हुँ। तर कसैले यसरी भन्नेछ, मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्? तिमीहरू अति अन्जान छौ, जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्ने छैन। जब तिमीहरूले रोप्छौ पछि हुन आउने बिरुवाको शरीरलाई रोप्दैनौ, तर बिउ मात्र रोप्छौ, त्यो गहुँ या अन्य कुनै कुरा हुन आउँछ। तर परमेश्वरले रोजे अनुसारको शरीर त्यसलाई दिनुहुन्छ, र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ। सबै शरीर एक एक किसिमको हुँदैन। मानवीय शरीर एक किसिमको हुन्छ भने पशुहरूको शरीर अर्को किसिमको, चराहरूको शरीर अर्कै किसिमको र माछाहरूको शरीर अर्कै किसिमको हुन्छ। त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन्। तर स्वर्गीय शरीरको गौरव एक किसिमको र पार्थिव शरीरको गौरव अर्कै किसिमको हुन्छ। सूर्यको गौरव एक किसिमको हुन्छ र चन्द्रमाको गौरव अर्कै किसिमको हुन्छ, र ताराहरूको गौरव फरक हुन्छ, किनकि एउटा ताराको गौरव अर्को ताराको भन्दा फरक हुन्छ। मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। जुन शरीर विनाशमा रोपिन्छ त्यो अविनाशमा उठाइन्छ, त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्छ, त्यसलाई कमजोरीमा रोपिन्छ र शक्तिमा उठाइनेछ, त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ। यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ। त्यसैले यस्तो पनि लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी बन्यो, अन्तिम आदम जीवन दिने आत्मा बन्नुभयो। तर पहिले आएको चाहिँ आत्मिक होइन तर प्राकृतिक थियो, त्यसपछि आत्मिक आयो। पहिलो मानिस माटोबाट बनाइएको पृथ्वीको हो, दोस्रो मानिस स्वर्गबाट आएको हो। माटोबाट बनिएको मानिस जस्तो थियो, माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गको मानिस जस्तो छ स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गको मानिसको रूप पनि धारण गर्नेछौँ। त्यसैले अब भाइहरू हो, म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्ने छैन, न त विनाशी अविनाशीको हकदार हुन सक्छ। हेर, म तिमीहरूलाई एउटा रहस्य बताउँछु। हामी सबै मर्ने छैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ। हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, थुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ, किनकि थुरही बज्नेछ र मरेकाहरू अविनाशी भएर जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ। किनकि विनाशी शरीरले अविनाशी धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। जब यो विनाशी शरीरले अविनाशी धारण गर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्छ, यसरी लेखिएको वचन पूरा हुन आउनेछ। मृत्यु विजयमा निलिएको छ। ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खेल कहाँ छ? मृत्युको खेल पाप हो र पापको शक्ति व्यवस्था हो, तर हाम्रा प्रभु यीशु ख्रीष्टद्वारा हामीलाई विजय दिनुहुने परमेश्वरलाई धन्यवाद होस्। त्यसैकारण प्रिय भाइहरू हो, स्थिर र अटल रहो, सधैँ प्रभुको काममा उत्कृष्ट हो, किनकि तिमीहरू जान्दछौ प्रभुमा तिमीहरूको काम व्यर्थ हुँदैन। जब पवित्र जनहरूका निम्ति भेटीको बारेमा गलातियाका मण्डलीहरूलाई मैले निर्देशन दिए अनुसार तिमीहरूले गर्नु, हप्ताको पहिलो दिन तिमीहरूको दक्षता अनुसार हरेकले केही रकम छुट्याएर एक ठाउँमा जम्मा गर, ताकि म आउँदा भेटी उठाउन नपरोस्। जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्तिको हातमा पत्रसहित तिमीहरूको भेटी यरुसलेममा पठाइदिनेछु। म पनि जानको निम्ति उचित भयो भने तिनीहरू मसँगै जानेछन्। मासेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरू कहाँ आउनेछु, किनकि म मासेडोनिया भएरै जानुपर्छ। सायद म तिमीहरूसँगै बस्नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक, किनकि अहिले म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्न। यदि परमेश्वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु, तर म पेन्तिकोसको चाडसम्म एफिससमा नै बस्नेछु, किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ र त्यहाँ धेरै विरोधीहरू पनि छन्। तिम्बोथी त्यहाँ आउँदा तिनलाई तिनीहरूसँग आरामका साथ बस्न देऊ, किनकि तिनी पनि मैले जस्तै परमेश्वरको सेवा गर्दछन्। कसैले पनि तिनको अवहेलना नगरोस्। शान्तिसँग तिनलाई अगाडिको यात्रामा पठाइदेऊ, ताकि तिनी म कहाँ आउन सकुन्, किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु। अब हाम्रा भाइ अपोलसको बारेमा भन्नुपर्दा, मैले तिनलाई भाइहरूका साथ तिमीहरू कहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरे, तर अहिले तिनलाई तिमीहरू कहाँ आउन मन भएन, तापनि ठिक समयमा तिनी तिमीहरू कहाँ आउनेछन्। सतर्क रहो, विश्वासमा दृढ बस, साहसिलो बन, सामर्थी बन। तिमीहरूले जे गर्छौ सबै प्रेममा गरिएको होस्। स्टिफनासको घरानालाई तिमीहरू जान्दछौ कि तिनीहरू अखैयाका पहिला विश्वास गर्नेहरू हुन्। तिनीहरूले पवित्र जनहरूको सेवाको निम्ति आफैलाई समर्पित गरेका छन्। भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु, त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो। स्टिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित भएको छु। तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पूरा गरिदिए, किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन्। त्यसैले गर्दा यस्ता मानिसहरूको कदर गर। एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन्। सबै भाइहरूले अभिवादन पठाएका छन्। एउटाले अर्कालाई पवित्र प्रेमले अभिवादन गर। म पावल मेरो आफ्नै हातले यो पत्र लेख्छु। यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस्। हाम्रा प्रभु आउनुहोस्। प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्। ख्रिस्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन। भाइहरू हो, म तिमीहरू कहाँ आउँदा उत्कृष्ट शब्दहरू र बुद्धिका साथमा परमेश्वरबारे रहस्यको घोषणा गर्दै आइन, किनकि तिमीहरूका माझमा हुँदा येशू ख्रिस्ट र उहाँ क्रुसमा टाँगिनु भएको कुरा बाहेक कुनै पनि कुरा नजान्ने मैले निर्णय गरेको थिएँ। अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षण वचनहरूमा थिएन, तर ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए, ताकि तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा भएको होस्। अब परिपक्वहरूका बीचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदैछन्, तर हामीले परमेश्वरको गुप्त र लुकाइएको बुद्धिको कुरा गर्दछौँ जो परमेश्वरले हाम्रो महिमाको निम्ति युग युगको अघिबाटै नियुक्त गर्नुभयो। यस युगका कुनै पनि शासकहरूले यस कुरालाई बुझेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन्। तर यसो लेखिएको छ, आँखाले नदेखेका, कानले नसुनेका, मानिसको मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नुभएको छ। परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ किनकि पवित्र आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ। उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ। मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू जान्दछ? यसरी नै परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू जान्दैन। हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरले हामीलाई सित्तैमा दिनुभएका कुराहरू जान्न सकौँ भनेर हामीले परमेश्वरबाट पवित्र आत्मा पाएका छौँ। हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्ने वचनहरूमा बोल्छौँ, तर पवित्र आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले अर्थ खोल्दै हामीलाई सिकाउनुहुन्छ। परमेश्वरका आत्माका कुराहरू प्राकृतिक व्यक्तिले ग्रहण गर्दैन किनकि ती कुराहरू त्यसका निम्ति मूर्खता हुन्छन्। उसले ती कुराहरू बुझ्न सक्दैन किनभने ती कुराहरूलाई आत्मिक रूपले मात्र चिन्न सकिन्छ। आत्मिक व्यक्तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊ आफै चाहिँ अरू कसैबाट पनि जाँचिँदैन किनकि कसले परमप्रभुको मनलाई जान्दछ र उसले उहाँलाई सिकाउन सक्छ? तर हामीसँग ख्रिस्टको मन छ। अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोले झैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रिस्टमा दुधे बालकहरूसित बोले झैँ बोले। मैले तिमीहरूलाई दुध खुवाएँ, खँदिले खुराक होइन, किनकि तिमीहरू खँदिले खुराक खानको लागि तयार थिएनौ, किनभने तिमीहरू अझै सांसारिक नै छौ। यदि तिमीहरूका माझमा डाहा र झगडा छँदैछ भने के तिमीहरू सांसारिक तौरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्ड अनुसार जिइरहेका छैनौ र? किनकि जब एकजनाले म पावलको हुँ भन्छ र अर्कोले म अपोलसको हुँ भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र? त्यसो भए अपोलसको हो अनि पावलको हो? प्रभुले यी दुईलाई दिनुभएका आआफ्ना कामअनुसार यिनीहरू सेवकहरू मात्र हुन् जसद्वारा तिमीहरूले विश्वास गर्यौ। मैले रोपेँ अनि अपोलसले पनि पानी हाले, तर परमेश्वरले नै बढाउनु भयो। त्यसैले रोप्ने र पानी हाल्ने केही होइन, तर परमेश्वर नै हुनुहुन्छ जसले बढाउनुहुन्छ। अब रोप्ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रम अनुसार ज्याला पाउनेछन् किनकि हामीहरू परमेश्वरका सहकर्मीहरू हौ। तिमीहरू परमेश्वरका खेत र उहाँका भवन हौ। मलाई दिइएको परमेश्वरको अनुग्रह अनुसार घर निर्माण गर्ने निपुण कारिगरले जस्तै मैले जग बसालेँ र अर्कोले त्यसमाथि घर बनाउँदै जान्छ, तर हरेक व्यक्तिले त्यसमाथि कसरी बनाउँदैछ भन्ने बारेमा सावधान रहनुपर्छ किनकि बसालिएको जग चाहिँ यीशु ख्रीष्ट नै हुनुहुन्छ र त्यस जग बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन। यदि त्यस जगमाथि कसैले सुन चाँदी बहुमूल्य पत्थर काठ घाँस वा पराल प्रयोग गरेर निर्माण गर्छ भने उसको काम प्रकट गरिनेछ किनकि दिनको उज्यालोले त्यसलाई प्रकट गर्नेछ। त्यो आगोमा प्रकट हुनेछ र हरेकले गरेको कामको गुणस्तरलाई आगोले जाँच्नेछ। यदि कसैले गरेको काम रहिरह्यो भने त्यसले इनाम प्राप्त गर्नेछ। यदि कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर ऊ आफै चाहिँ आगोबाट फुत्की चाहिँ बचाइनेछ। के तिमीहरूलाई थाहा छैन? तिमीहरू परमेश्वरका मन्दिर हौ र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ किनकि परमेश्वरको मन्दिर पवित्र छ र तिमीहरू त्यो मन्दिर हौ। कसैले आफैलाई धोका नदियोस्। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान सम्झन्छ भने त्यसले आफूलाई मूर्ख सम्झोस् र त्यो बुद्धिमान हुनेछ किनकि संसारको बुद्धि परमेश्वरको निम्ति मूर्खता हो। किनकि यस्तो लेखिएको छ, उहाँले बुद्धिमान मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्राउनुहुन्छ। अनि फेरि परमप्रभु जान्नुहुन्छ कि बुद्धिमान मानिसहरूको तर्क व्यर्थ छ। त्यसैले तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर किनकि सबै कुराहरू तिमीहरूकै हुन्। चाहे पावल वा अपोलस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा भविष्यका कुराहरू सबै तिमीहरूकै हुन्। अनि तिमीहरू चाहिँ ख्रिस्टका हौ र ख्रिस्ट चाहिँ परमेश्वरका हुनुहुन्छ। यस प्रकार मानिसले हामीलाई ख्रिस्टका सेवकहरू र परमेश्वरका रहस्यहरूको भण्डारे ठान्नुपर्छ। यस सम्बन्धमा भण्डारीहरू विश्वासयोग्य हुन आवश्यक छ। तर तिमीहरूबाट र मानिसको अदालतबाट मेरो न्याय गरिनु मेरो निम्ति अति सानो कुरा हो किनकि म आफै पनि मेरो न्याय गर्दिनँ। मेरो विरुद्धमा कुनै अभियोग भएको भए मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्ने चाहिँ होइन। मेरो न्याय गर्ने प्रभु नै हुनुहुन्छ। यसकारण समय आउनुभन्दा अघि वा यीशु आउनुभन्दा अघि कुनै पनि कुराको बारेमा न्याय नगर। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ। त्यसपछि हरेकले परमेश्वरबाट आआफ्नो प्रशंसा पाउनेछ। अब भाइहरू हो, तिमीहरूका फाइदाको लागि मैले आफ्नो र अपोलोसको नमुना दिएको छु, ताकि तिमीहरूले लेखिएको कुराभन्दा बाहिर नजानु भन्ने भनाइको अर्थ हामीबाट सिक्न सक्नेछौ। त्यसो हुँदा तिमीहरू एउटाको विरुद्ध अर्काको पक्षमा लागेर घमण्डले फुल्ने छैनौ, किनकि कसले तिमीहरू र अरू मानिसहरूका बीचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सित्तैमा पाएका होइनौ र तिमीहरूले त्यो सित्तैमा पाएका छौ भने तिमीहरूले सित्तैमा नपाएको झैँ गरेर किन घमण्ड गर्छौ? तिमीहरूले चाहेका कुराहरू अघिबाटै पाइसकेका छौ। तिमीहरू अघिबाटै धनी भएका छौ। तिमीहरूले हामी बिना नै शासन गर्न सुरु गरेका छौ। वास्तवमा तिमीहरूले शासन गरेको भए हुन्थ्यो भन्ने मेरो इच्छा छ, ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सक्थ्यौँ। जुलुसको पछिल्लो भागमा रहने मृत्युदण्ड पाएकाहरूलाई जस्तै परमेश्वरले हामी प्रेरितहरूलाई प्रदर्शनमा राख्नुभए जस्तै मलाई लाग्दछ। हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमासा भएका छौँ। हामी ख्रिस्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रिस्टमा बुद्धिमानी छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ। यो वर्तमान घडीमा हामी भुकाएका र तिर्खाएका छौँ। हामीले झुत्रे झाम्रे लुगा लगाएका छौँ। हामी नराम्ररी कुटिएका छौँ। हामी घरबारविहीन भएका छौँ। हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ। मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष दिन्छौँ। सतावटमा पर्दा हामी सहन्छौँ। मानिसहरूले हामीलाई निन्दा गर्दा हामी दयापूर्वक बोल्छौँ। हामी संसारले इन्कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरू जस्ता भएका छौँ, र अझ पनि हामीलाई यस्तै ठानिन्छ। तिनीहरूलाई शरममा पार्न मैले यो कुरा लेखेको होइन, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेखेको हुँ। किनकि ख्रिस्टमा तिमीहरूका 10,000 अभिभावक भए तापनि तिमीहरूका धेरैजना पिता छैनन्, किनकि सुसमाचारद्वारा म ख्रिस्ट येशूमा तिमीहरूका पिता बने। त्यसैले मेरो अनुकरण गर्ने हो भनी म तिमीहरूलाई आग्रह गर्छु। यसकारण मैले तिमीहरू कहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाएको छु। मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाए बमोजिम ख्रिस्टमा मेरो जीवन कस्तो छ, सो उनले तिमीहरूलाई सम्झना गराउनेछन्। म फेरि तिमीहरू कहाँ आउँदिन भन्ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन्, तर परमेश्वरको इच्छा भए म त्यहाँ चाँडै नै आउनेछु। त्यसपछि म ती अहङ्कारीहरूले बोलेका कुरा मात्र होइन, तर तिनीहरूको पत्ता लगाउनेछु, किनकि परमेश्वरको राज्य बोलीमा होइन तर शक्तिमा छ। तिमीहरू के चाहन्छौ, म तिमीहरू कहाँ छडी लिएर आऊँ वा प्रेम र नम्रताको आत्मामा आऊँ? तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्ने हामीले खबर पाएका छौँ। यस्तो खालको व्यभिचार त अन्य जातिहरूमा पनि स्वीकार्य हुँदैन। तिमीहरूमध्ये एकजना आफ्नै बुबाकी पत्नीसँग सुतिरहेको छ अरे। तिमीहरू यति अहङ्कारी छौ कि तिमीहरूले शोक गर्नुपर्ने होइन र यस्तो काम गर्ने व्यक्तिलाई तिमीहरूको माझबाट हटाइनु पर्दछ, किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु। त्यस्तो काम गर्नेलाई म त्यहीँ भए जस्तै गरेर मैले अघिबाटै न्याय गरिसकेको छु। जब तिमीहरू प्रभु येशूको नाउँमा एकसाथ भेला हुन्छौ र हाम्रा प्रभु येशूको शक्तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ, शरीरको विनाशको निम्ति त्यस मानिसलाई तिमीहरूले शैतानको हातमा सुम्पिदिनुपर्छ, ताकि प्रभुको दिनमा त्यसको आत्मा चाहिँ बाँचोस्। तिमीहरूको घमण्ड ठिक होइन कि थोरै खमिरले पुरै रोटीलाई खमिरी बनाउँछ भन्ने तिमीहरू जान्दैनौ? पुराना खमिरबाट आफैलाई शुद्ध गर, ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्न सक, जस्तो कि अहिले तिमीहरू साँच्चै अखमिरी छौ, किनभने ख्रिस्ट हाम्रा निस्तार चाटको थुमाको बलिदान भइसकेको छ। त्यसैकारण पुरानो खमिर अर्थात् खराब आचरण तथा दुष्टताको खमिरले होइन, तर निष्कपटता तथा सत्यताको अखमिरी रोटीले चाड मनाऊ। मेरो पत्रमा मैले तिमीहरूलाई यौन सम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेको थिएँ। त्यसको अर्थ संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नु भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्नेछ। तर अहिले आफैलाई प्रभुमा भाइ वा बहिनी ठान्ने तर व्यभिचारी वा लोभी वा मूर्तिपूजक वा निन्दा गर्ने वा पियक्कड वा ठगासँग सङ्गत नगर्नु भनेर लेखिरहेछु। यस्ता मानिसहरूसँग बसेर खान समेत नखाओ। म किन मण्डली बाहिरको न्याय गर्ने काममा संलग्न हुनु? के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र? तर परमेश्वरले नै न्याय गर्नुहुन्छ। तिमीहरूका माझबाट दुष्ट व्यक्तिलाई हटाओ। तिमीहरूमध्ये एकजनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि पवित्र जनहरूको अगाडि नगएर विश्वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ? के पवित्र जनहरूले संसारको न्याय गर्छन् भन्ने तिमीहरूलाई थाहा छैन? अनि तिमीहरूले संसारको न्याय गर्ने हो भने महत्त्वहीन मुद्दाहरू मिलाउन सक्दैनौ र? के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भन्ने तिमीहरूलाई थाहा छैन? त्यसो भए यस जीवनका मामलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौँ? त्यसैले तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ भने त्यस्ता मुद्दाहरू किन ती मानिसहरूका अगाडि राख्छौ जसको मण्डलीमा कुनै प्रतिष्ठा छैन? तिमीहरूलाई शरणमा पार्न म यसो भन्दछु, के तिमीहरूको माझमा दाजुभाइका बीचमा भएका झगडाहरू मिलाउन सक्ने बुद्धिमान मानिस कोही छैन? तर यस्तो भएको छ, एक भाइ अर्को भाइको विरुद्धमा मुद्दा हाल्न अदालत जान्छ, त्यो पनि परमेश्वरलाई विश्वास नगर्नेहरूको अघि। वास्तवमा क्रिस्चियनहरूका बीचमा मुद्दा चल्नु नै तिमीहरूको हार हो। बरु किन अन्याय नसहनु? बरु किन आफैलाई ठगिन नदिनु? तर तिमीहरूले अरूको अन्याय गरेका र ठगेका छौ, अनि तिनीहरू तिमीहरूका आफ्नै दाजुभाइहरू हुन्। अधर्मीहरूले परमेश्वरको राज्यमा उत्तराधिकार पाउँदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्वास नगर। अनैतिक यौन सम्बन्ध गर्नेहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू र ठगाहरू कोही पनि परमेश्वरको राज्यको उत्तराधिकारी हुने छैनन्। अनि तिमीहरूमध्ये कोही यस्तै थियो, तर तिमीहरू धोइएका छौ, पवित्र गरिएका छौ प्रभु येशु ख्रिस्टको नाउँमा, र हाम्रा परमेश्वरका आत्माद्वारा तिमीहरू परमेश्वरको अघि धर्मी ठहराइएका छौ। सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्, तर सबै कुरा फाइदाजनक छैनन्। सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्, तर म कुनै कुराको दासत्व मुनि रहने छैन। भोजन पेटको निम्ति हो र पेट भोजनको निम्ति हो, तर परमेश्वरले ती दुवैलाई नाश गर्नुहुनेछ। शरीर यौन अनैतिकताको लागि होइन, तर शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुन्छ। परमेश्वरले आफ्नो शक्तिद्वारा प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि जीवित पार्नुहुनेछ। तिमीहरूका शरीरहरू ख्रिस्टका अङ्गहरू हुन् भन्ने के तिमीहरूलाई थाहा छैन? अब के मैले ख्रिस्टका अङ्गहरूलाई छुटाएर विश्वासँग जोडुँ? कहिले यस्तो नहोस्। विश्वासँग जोडिने व्यक्ति त्यससँग एउटै शरीर हुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्त्रले भन्छ ती दुईजना एउटै शरीर हुनेछन्। प्रभुसित जोडिने व्यक्ति उहाँसँग आत्मामा एउटै हुन्छ। यौन अनैतिकतादेखि भाग। मानिसले गरेको कुनै पनि पापहरू शरीरदेखि बाहिर गरेको हुन्छ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ। तिमीहरूको शरीर तिमीहरूभित्र बस्नुहुने पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयं आफ्नै होइनौ, तिमीहरू मोल तिरेर किनिएका हौ। त्यसकारण तिमीहरूको शरीरमा परमेश्वरलाई महिमा देऊ। अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्नुपर्दा, पुरुषको लागि स्त्रीलाई नछुनु नै असल हो, तर यौन अनैतिकताका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्नी होस् र हरेक स्त्रीको आफ्नै पति होस्। पतिले पत्नीलाई उसको वैवाहिक हक दियोस्, र त्यसरी नै पत्नीले पनि आफ्नो पतिलाई। पत्नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन, उसको पतिको हुन्छ। त्यसरी नै पतिको आफ्नो शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको हुन्छ। तिमीहरू पति पत्नी प्रार्थनामा लागिरहन सक भनेर पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक यौन सम्बन्धी एकअर्कालाई इन्कार नगर। त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्दछ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्। म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु। सबैजना म जस्तै भएको म इच्छा गर्दछु, तर हरेकले परमेश्वरबाट आआफ्नो वरदान पाएको छ। एकजनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ। अविवाहित र विधवाहरूलाई म भन्दछु, तिनीहरू म जस्तै अविवाहित रहे तिनीहरूका लागि असल हुन्छ। तर यदि तिनीहरूले आफूलाई वशमा राख्न सक्दैनन् भने तिनीहरूले विवाह गरून्। कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो। अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु, मैले होइन तर प्रभुले दिनुहुन्छ, पत्नी पतिबाट छुट्टिनु हुँदैन। तर यदि ऊ आफ्नो पतिबाट छुट्टिएर बस्छ भने विवाह नगरी बसोस्, कि त पतिसँग मिलाप गरोस्, अनि पतिले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्नु हुँदैन। तर बाँकीलाई म भन्दछु, मैले होइन तर प्रभुले भन्नुहुन्छ, यदि कुनै भाइको विश्वास नगर्ने पत्नी छ र ऊ आफ्नो पतिसँग बस्नलाई सन्तुष्ट छ भने पतिले उसँग सम्बन्ध विच्छेद नगरोस्। यदि कुनै स्त्रीको विश्वास नगर्ने पति छ र ऊ पत्नीसँग सन्तुष्ट छ भने पत्नीले उसँग सम्बन्ध विच्छेद नगरोस्, किनकि विश्वास नगर्ने पति विश्वास गर्ने पत्नीको कारण पवित्र ठहरिन्छ, र विश्वास नगर्ने पत्नी विश्वास गर्ने पतिको कारण पवित्र ठहरिन्छे। नत्र त तिमीहरूका छोराछोरीहरू अपवित्र हुनेछन्। तर वास्तवमा तिनीहरू पवित्र छन्। तर यदि विश्वास नगर्ने जीवनसाथी छुट्टिन्छ भने त्यसलाई जान देऊ। यस्तो अवस्थामा भाइ वा बहिनी कुनै बन्धनमा रहने छैन। परमेश्वरले हामीलाई शान्तिमा बस्न बोलाउनु भएको छ। हे पत्नी, तिमीलाई के थाहा? सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छौ कि? अथवा हे पति, तिमीलाई के थाहा? सायद तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि? प्रभुले खटाए बमोजिम र परमेश्वरले बोलाए बमोजिम हरेकले आफ्नो जीवन जियोस्। सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो। के विश्वासको लागि बोलाउट हुनु अघि नै कसैको खतना भएको थियो? उसले खतनाको चिन्ह हटाउन नखोजोस्। के विश्वासको लागि बोलाउट हुनु अघि कसैको खतना भएको थिएन? उसले खतना नखोजोस्। न खतना केही हो, न त बेखतना नै। प्रमुख कुरा त परमेश्वरका आज्ञाहरू पालन गर्नु नै हो। परमेश्वरले बोलाउनु हुँदा कुनै व्यक्ति जस्तो अवस्थामा थियो त्यही अवस्थामा रहोस्। के परमेश्वरले बोलाउनु हुँदा तिमी कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर। तर तिमीहरू स्वतन्त्र हुन सक्छौ भने यसको फाइदा उठाऊ। किनकि कमारा हुँदा प्रभुले कसैलाई बोलाउनु भएको छ भने ऊ प्रभुको स्वतन्त्र मानिस भएको छ। यसरी नै प्रभुले बोलाउनु हुँदा कोही स्वतन्त्र थियो भने ऊ ख्रिस्टको कमारा भएको छ। तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको कमारा नबन। भाइहरू हो, हामीलाई विश्वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ हामी त्यही अवस्थामा रहौँ। अब कन्याहरूका सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन। तर प्रभुको कृपाद्वारा भरोसा योग्य ठहरिएको व्यक्तिको रूपमा म मेरो राय दिन्छु। आउन लागेको सङ्कष्टको कारणले गर्दा जुन व्यक्ति जस्तो अवस्थामा छ त्यही अवस्थामा बस्नु असल हुन्छ। के तिमी कुनै स्त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? पत्नीबाट स्वतन्त्र हुन नखोज। के तिमी अविवाहित छौ? पत्नीको खोजी नगर। तर तिमीले विवाह गर्यौ भने पनि तिमीले पाप गरेका हुँदैनौ। कुनै कन्या केटीले विवाह गर्छ भने त्यसले पाप गरेकी हुँदिन। तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःख कष्टको सामना गर्नुपर्छ र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु। तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ। अब उपरान्त पत्नी हुनेहरू पत्नी नभए जस्तो गरी जिउन्, ऋणीहरू नरहेको जस्तै गरी बसुन्, खुसी हुनेहरू खुसी नभए चाहिँ गरी बसुन् र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभए चाहिँ बसुन्, अनि संसारसित व्यवहार गर्नेहरूले त्यससँग केही लेनदेन नभए चाहिँ व्यवहार गरून्। किनकि यो संसारको प्रणालीको अन्त्य हुँदैछ। तिमीहरू निष्फिक्री हो भन्ने म चाहन्छु। अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ। तर विवाहित पुरुषले आफ्नी पत्नीलाई कसरी प्रसन्न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ। ऊ दोहोरो मनको हुन्छ। अविवाहिता स्त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछे। तर विवाहिता स्त्रीले आफ्नो पतिलाई कसरी प्रसन्न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे। म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन। जे ठिक छ म त्यही भन्दछु, ताकि तिमीहरू बाधा बिना एकचित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक। कुनै मानिसले आफूसँग मगनी भएकी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्ने ठान्छ र त्यस कन्याको उमेर पनि ढल्किँदै गइरहेको छ र त्यो मानिसले विवाह गर्ने इच्छा गर्छ भने विवाह गर्न सक्छ। यसमा उसले पाप गरेको हुँदैन। तिनीहरूको विवाह हुनुपर्छ। तर त्यस मानिस हृदयमा पक्का छ, ऊ कुनै करकापमा परेको छैन र आफ्नो इच्छा वशमा राख्न सक्छ र आफ्नो हृदयमा कन्यालाई विवाह नगर्ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ। त्यसैले जसले आफ्नी मग्नी भएकी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी असल गर्दछ। स्त्री आफ्नो पति बाँचुन्जेलसम्म बन्धनमा बाँधिएकी हुन्छे। तर उसको पतिको मृत्यु भयो भने जोसँग विवाह गर्न चाहन्छे त्यससँग विवाह गर्न स्वतन्त्र हुन्छे। तर त्यो व्यक्ति प्रभुमा हुनुपर्छ। तापनि मेरो विचारमा ऊ त्यस्तै अवस्थामा बस्छे भने ऊ अझ धेरै प्रसन्न रहन्छे अनि मसँग पनि परमेश्वरका आत्मा हुनुहुन्छ भने म सम्झन्छु। मूर्तिहरूलाई बलि चढाइएको खानेकुराको बारेमा भन्नुपर्दा हामीलाई थाहा छ कि हामी सबैसँग ज्ञान छ। ज्ञानले घमण्ड ल्याउँदछ तर प्रेमले उन्नति गराउँछ। यदि कसैले केही जान्दछ भने विचार गर्छ भने त्यो व्यक्तिले जति जान्नुपर्ने हो त्यति जानेको हुँदैन। तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने त्यो व्यक्ति उहाँद्वारा चिनिएको हुन्छ। त्यसकारण मूर्तिहरूलाई बलि चढाइएको खानेकुराको बारेमा चाहिँ हामीलाई थाहा छ कि यस संसारमा भएका मूर्ति केही पनि होइन अनि एकमात्र परमेश्वर बाहेक अरू छैन। आकाशमा वा पृथ्वीमा नाम मात्रका देवताहरू छन् होला। साँच्चै यस्ता धेरै देवताहरू र प्रभुहरू छन्। तर हाम्रा निम्ति परमेश्वर पिता एकमात्र हुनुहुन्छ। उहाँबाट नै सबै कुरा हुन आए र हामी उहाँकै निम्ति जिउँछौँ र एउटै प्रभु येशू ख्रिस्ट जसद्वारा सबै कुरा हुन आए र जसद्वारा हामी जिउँदछौँ। तापनि यो ज्ञान सबैमा हुँदैन, तर कतिजनाले पहिले मूर्ति पूजा गर्ने गरेकाले तिनीहरूले यो खानेकुरा साँच्चै मूर्तिलाई नै चढाइएको मानेर खान्छन्। तिनीहरूको विवेक कमजोर भएको कारण अशुद्ध भएको छ। तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन। हामी यो नखाँदैमा खराब पनि हुँदैनौँ र खाँदैमा असल पनि हुँदैनौँ। तर होसियार हो, तिम्रो स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस्। मानव कमजोर विवेक भएको कुनै व्यक्तिले तिमी ज्ञान भएको व्यक्तिलाई मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने मूर्तिलाई चढाएको खानेकुरा खाने त्यसले आँट नगर्ला र? अनि तिम्रो ज्ञानको कारणले गर्दा त्यो कमजोर भाइ नष्ट हुन्छ जसको निम्ति ख्रिस्ट मर्नुभयो। यसरी तिमीले आफ्नो भाइहरूको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्याउँदा तिमीले ख्रिस्टको विरुद्धमा पाप गर्छौ। त्यसकारण यदि खानेकुरा मेरो भाइको पतनको कारण बन्छ भने म कहिल्यै मासु खाने छैन, ताकि म मेरो भाइको पतनको कारण नबनु। के म स्वतन्त्र छैन? के म प्रेरित होइन? के मैले यीशु हाम्रा प्रभुलाई देखेको छैन? के तिमीहरू प्रभुमा मेरा हातका सिप होइनौ र? म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ। तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको प्रमाण हो। मलाई जाँच्न खोज्नेहरूलाई जवाफ यही हो कि हामीलाई खाने र पिउने अधिकार छैन? के अरू प्रेरितहरू प्रभुका भाइहरू र केफासले गरे जस्तै हामीले पनि आफूसँग विश्वासी पत्नी लिएर हिँड्ने अधिकार छैन? छ। अथवा के बर्नबास र मैले मात्र काम गर्नुपर्छ? कसले आफ्नै खर्चमा सिपाहीको सेवा गर्छ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर त्यसको दुध पिउँदैन र? कि मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु कि व्यवस्थाले पनि यही कुरा भन्दैन र? मूसाको व्यवस्थामा यस्तो लेखिएको छ, दाइ गर्दा गुरुहरूलाई मुहुला नलगाओ। के परमेश्वरले गुरुहरूको मात्र वास्ता गर्नुहुन्छ? के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनु भएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो, किनभने खेत जोत्नेले बालीको आशा राखेर नै जोत्नुपर्छ र बाली चुट्नेले पनि बाली भित्राउने आशाले नै चुट्नुपर्छ। यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छरेका छौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटन गर्ने काम अति भएर, यदि तिमीहरूबाट अरूहरूले यो हकको दावी गर्छन् भने के हामीलाई त्योभन्दा बढ्दा हक छैन र? तापनि हामीले यो हकको दावी गरेनौँ, तरै पनि ख्रिस्टको सुसमाचारमा बाधा नभनौँ भनेर हामीले सबै सह्यौँ। के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्ने तिमीहरूलाई थाहा छैन? के वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्ने तिमीहरूलाई थाहा छैन? त्यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाटै जीविका चलाओस् भनेर प्रभुले आज्ञा गर्नुभयो। तर मैले यी कुनै पनि हकहरूको दावी गरेको छैन अनि मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ। यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्चित गर्छ भने म बरु मर्न तयार छु, किनकि यदि मैले सुसमाचार प्रचार गरेँ भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन, किनभने मैले यो गर्नै पर्छ। यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ, किनकि यदि मैले आफ्नो इच्छाले यसो गरेको छु भने मैले इनाम पाउँछु, तर यो आफ्नो इच्छाले गरेको होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग छ। त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु सित्तैमा सुसमाचार प्रचार गर्न सकूँ र यसरी सुसमाचारमा मेरो हकको पूर्ण प्रयोग नगरू, किनकि म सबै कुरामा स्वतन्त्र भए तापनि धेरैलाई जित्न सकूँ भनेर म सबैको दास भएँ। यहुदीहरूलाई जित्नको लागि म यहुदी जस्तै बने। व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्नको निम्ति म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएको जस्तै बने। म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभएर ख्रिस्टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्नको निम्ति म व्यवस्थाबाट बाहिर भए जस्तै बने। कमजोरहरूलाई जित्न सकु भनेर कमजोरहरूको लागि म कमजोर बने। सबै उपायहरूद्वारा केहीलाई बचाउन सकु भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु। सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिषहरूमा म सहभागी हुन सकु। दौडमा सबै धावकहरू दौडिन्छन्, तर एकजनाले मात्र पुरस्कार पाउँछ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले पुरस्कार पाउने गरी दौड। प्रत्येक खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ। तिनीहरूले नाश हुने मुकुट पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने मुकुट पाऊ भनेर दौडन्छौँ। त्यसैले म लक्ष्य बिना दौडन्न। मुक्केबाजले हावामा मुक्का हाने झैँ म लड्दिनँ, तर म आफ्नो शरीरलाई वशमा राख्छु र यसलाई दास बनाउँछु, ताकि अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ अयोग्य नबनु।